الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین مدنی چینل کی عید ٹرانسمیشن جاری ہے اور دنیا بھر میں عاشقان رسول عید کی خوشیاں منا رہے ہیں امید ہے نت نئے طرح طرح کے کھانے کھا رہے ہوں گے یقیناً کھانے کھانے کے دن ہیں مگر اپنی صحت کا بھی خیال رکھیے گا گوشت زیادہ اگر آ گیا ہے تو ایک دو دن میں اس کو ختم نہ کریں بڑی پیاری بات میں نے سنی شاید کہ بغیر فریج کے گوشت محفوظ کرنے کا طریقہ تو جب یہ بات ہوئی تو میں بھی چونک گیا کہ واہ بھائی کوئی نئی فارمولا آ گیا ہے تو فرمایا شاپر میں تھیلی کے اندر گوشت رکھیں اور اس میں تھوڑا سا کٹ بھی لگا دیں تاکہ ہوا آتی رہے اور پھر یہ گوشت کسی مسلمان کے گھر تک پہنچا دیں یعنی یوں سمجھیے کہ فریج میں محفوظ کرنے کی بجائے کسی کو کھلا دیجئے یہ قیامت تک کے لیے محفوظ ہو جائے گا تو کیا خوبصورت جملے تھے میں تو کہتے رہے جملہ سن کے طبیعت ہری بھری ہو گئی تو سبحان اللہ بہت سارا گوشت جمع رکھنے سے بہتر ہے کہ اب بھی کئی ایسے لوگ جن کے گھروں تک گوشت نہیں پہنچا ہوگا اب تو آپ کے فریج میں سیو بھی ہو گیا ہے تو تھوڑا سا مزید کسی کو بھجوا دیجئے وہ کھا لیں گے اور آپ کا یہ گوشت انشاءاللہ محفوظ اس طرح ہو جائے گا کہ انشاءاللہ اس کا جو ثواب ہے وہ باقی رہ جائے گا کاش میں سن لیتا یہ ایک ایسا جملہ ہے جو انسان بعض اوقات بہت برسوں بعد دہراتا ہے اس کو کسی خیر خواہ کی بات یاد آتی ہے کسی سمجھانے والے کی بات یاد آتی ہے کسی بہت سمجھدار شخصیت کا جملہ یاد آتا ہے کہ کاش اس وقت جو مجھے ایڈوائس ملی تھی اس وقت جو مجھے مشورہ ملا تھا وہ میں سن لیتا بالخصوص اس میں والدین کی باتیں بڑی یاد آتی ہیں ہمارے بچپن میں ہمارے ماں باپ ہمیں کچھ سمجھاتے ہیں لیکن بچپن میں یا لڑکپن میں ماں باپ کی وہ باتیں بری لگنے لگ جاتی ہیں بعض اوقات چپتی ہیں اور بدقسمتی سے کچھ ایسے بھی بچے ہوتے ہیں جو اپنے ہی ماں باپ سے لڑائی بھی کرتے ہیں شاؤٹ بھی کرتے ہیں معاذ اللہ بدتمیزی بھی کرتے ہیں اور ان کے بارے میں دل میں برا گمان بھی رکھتے ہیں یہ سارے کام غلط ہیں ناجائز ہیں اللہ کو ناراض کرنے والے کام ہیں فرما بردار بچے سمجھ آئے نہ آئے ماں باپ کی بات مانتے چلے جاتے ہیں اور یقین مانیں جب کچھ شعور آتا ہے کچھ سمجھداری آتی ہے تو پھر سمجھ آتا ہے کہ ابو کیوں روکتے تھے امی کیوں روکتی تھی اور جو نہیں رکتے تھے اور جو غلط کاموں میں پڑ جاتے تھے پھر ایک اسٹیج پر آ کر انہیں خود بڑے ہو جاتے ہیں عقل و شعور آتی ہے بلکہ خود اگر والدین بنتے ہیں اور جب اپنے بچوں کو روکتے ہیں تو یاد آتا ہے میرے ماں باپ بھی تو روکتے تھے کاش میں سن لیتا تو یہ بہت وسیع ٹاپک ہے اور ماشاءاللہ بہت خوبصورت میرے ساتھ مبلغین دعوت اسلامی موجود ہیں اور یہ زندگی کے یوں سمجھیے کاروبار میں بھی ہمیں بات یاد آتی ہے وہ کہتے ہیں ڈو ناٹ ٹرائی ٹو انوینٹ ویل اگین دوبارہ کوشش نہ کریں پہیا ایجاد کرنے کی پہیا ایجاد ہو چکا ہے یعنی تجربے کار لوگوں کے تجربے سے فائدہ اٹھائیں لیکن کچھ لوگوں کی عادت یہ ہوتی ہے کہ جب تک خود ٹھوکر نہ کھائیں کہتے ٹھوکر اس کو لگی نا مجھے نہیں لگے گی جب تک خود ٹھوکر نہ کھائیں تب تک ان کو تسلی نہیں ہوتی لگتا ایسا ہے لیکن عقل مند وہ ہوتے ہیں جو تجربہ کار لوگوں سے مشورہ کر لیں اب یہ چاہے کاروبار میں ہو بلکہ سچی بات تو یہ ہے کہ بقرعید کے دنوں میں بھی جانور خریدنے سے لے کر قربانی کرنے تک قصاب کو سلیکٹ کرنے سے لے کر بہت سارے امور تک آپ کو شاید یہ الفاظ یا یہ جملہ ذہن میں آیا ہوگا کہ کاش میں سن لیتا آئیے ہمارے پروگرام کو لے کر آگے چلتے ہیں ماشاءاللہ رکن شورا حاجی امین ہمارے ساتھ ہیں ماشاءاللہ مبلغ دعوت اسلامی شاہ رخ اتاری بھی ہیں رائٹ سائڈ پہ میرے حاجی غلام الیاس مدنی ہیں اور پھر اس کے بعد ماشاءاللہ ہمارے حاجی یوسف سلیم اتاری بھی ہیں تو چلیں جناب اس ٹاپک کو لے کر چلتے ہیں آئی صاحب کیا فرمائیں گے کاش میں سن لیتا مجھے لگتا ہے شاید زندگی میں ہر شخص کو کسی نہ کسی موقع پر یہ خیال کسی نہ کسی حوالے سے ضرور آتا ہے
میں آپ کی گفتگو سے مجھے وہ ماہنامہ فیضان مدینہ
جی
کا ایک وہ آرٹیکل تھا اس میں کسی بزرگ کے بارے میں لکھا گیا تھا کہ وہ کہتے تھے کہ میں نے بہت سفر کیے اور بہت سفر کرنے کے بعد میں نے کئی استادوں سے مشائخ سے صحبت میں رہا بہت کچھ پڑھا لیکن ایک جملے نے میری بالکل لائن ہی بدل دی
اللہ
اور مجھے زندگی گزارنے کا صحیح پیٹرن ملا
واہ
اور وہ جملہ کیا تھا زبان شیریں ملک گیریں
واہ
یعنی ایک جملہ تھا اب میں آپ کی گفتگو سے وہ اس بات کے کاش میں سن لیتا تو بعض اوقات ہوتے ہیں ایسے جملے کہ جو سننے کو ملتے ہیں
لیکن عمل نہیں کرتے
اور بعد میں اس کا جب ایکسپیرینس ہوتا ہے تو ظاہر احساس ہوتا ہے کہ کاش اس وقت بھی میں
ہم اپنے جملے کو ایڈ نہ کر لیں, کاش میں سن کر عمل کر لیتا. ورنہ ہوتا یہ کہ ایک کان سے سنا تو تھا لیکن دوسرے کان سے نکال دیا. ماں باپ تو سنا ہی رہتے نا, سن تو رہے تھے ہم, سنا نہیں تھا نا.
اور ماں باپ کے حوالے سے بھی مطلب یہ کہ ظاہر جب دنیا سے چلے جاتے ہیں تو کئی حوالوں سے یاد آتے ہیں, اور سچی بات ہے کہ ان کا کہنا اور سمجھانا یہ مطلب انسان کو کئی ادوار میں, خاص کر جب اپنی اولاد ہوتی ہے نا,
ہمیشہ اس کے بعد تو بہت یاد آتا ہے,
بہت یاد آتا
ہے. ایسا ہی ہے
کہ میں ان کو سمجھا رہا ہوں لیکن سن ہی نہیں رہے. تو اس معاملے میں بھی مطلب یہ کہ اگر تجربے کار لوگوں سے جو باتیں سنی ہیں, اور اس میں بھی یہی ہے کہ جیسے کہ شخص کے بارے میں پڑھا تھا کہ وہ نوکری کی تلاش میں تھا, اور جب نوکری کی تلاش میں تھا اور اس کو کہیں جاب نہیں مل رہی تھی, بڑا پریشان تھا. تو ایک دن اس نے پیپر جب دیکھا تو اس میں تھا کہ آؤٹ آف سٹی جاب ہے. اچھا وہ نوجوان ہوتے ہیں کہ یار اب ایسا کرتے باہر ہی چلے جاتے ہیں, اتنے بڑے ہو گئے لیکن بڑے ہو کر بھی یار گھر میں روز روز کی کڑکڑ ہے. صبح اٹھو ابھی بستر پر ہی بیٹھے ہوتے ہیں کہ اماں کی آواز آتی ہے, چادر لپیٹ کے رکھنا, بستر اٹھا کے رکھنا. ارے بھائی بچپن سے اٹھا رہے ہیں, بچپن سے بستر رکھ رہے ہیں, لیکن اماں کی عادت ہے کہنا,
ریمائنڈ کروائیں گی.
ہاں اچھا جیسے غسل خانے میں جا رہے ہوں گے پھر آواز آئے گی, کپڑے صحیح سے لٹکانا, گرانا نہیں. کیا مصیبت ہے یار, کیا ہے؟ اچھا غسل خانے سے نکلو تو پھر ابا کی آواز آئے گی, نل بند کیا, صابن اوپر رکھا. یعنی اس نے سوچا کہ یار یہ کیا یار, زندگی اجیرن ہو گئی میری تو, کہا چلو یار چھوڑ کے چلے جائیں گے. اچھا یہ جس جگہ انٹرویو تھا وہاں پہنچا تو کافی رش تھا, پتہ چلا سیکنڈ فلور پہ وہ ہو رہا ہے اپنا انٹرویو ہو رہے ہیں. تو نیچے ہال میں ینگسٹرز جمع تھے, یہ بھی بیٹھ گیا جا کر. تو ایک ایک کر کے جو نا دو پنکھے لگے ہوئے تھے, تو ایک ایک کر کے جانے لگے اوپر. تو ایک سائڈ کی جب سائڈ خالی ہوئی تو پنکھا خالی چل رہا تھا, تو ابا کی جیسے آواز آئی کان میں, پنکھا بند کرو. تو عادت تھی فالتو فین چل رہا تھا تو اس نے بند کر دیا. اچھا پھر جب اس کی باری آئی نکلا تو اس نے بھی فین اور لائٹ وائٹ سب بند کر کے باہر نکلا. جب سیڑھی چڑھنے لگا تو 10 بجے کا ٹائم تھا, اب لائٹ جل رہی تھی ایک دم سے, عادت تھی تو اس نے پھر بند کی لائٹ. اچھا اوپر فرسٹ فلور پہ تو جگ گلاس جو ہے نا وہ سیڑھی پہ ہی پڑا ہوا تھا, تو اس نے کہا کسی کو لگ نہیں جائے یار. اس نے اٹھایا اور سامنے ٹیبل تھی کولر کے پاس رکھا, تو کولر سے پانی ٹپک رہا تھا ٹپ ٹپ, تو اس نے نل ٹائٹ کیا. سیکنڈ فلور پہ پہنچا تو راستہ بند تھا, ایک ٹیبل کرسی بیچ میں رکھی تھی, تو اس نے اس کو ہٹایا اور راستہ کلیئر کر کے یہ اندر گیا ہال میں. تو وہاں اس نے دیکھا کہ وہ مینیجر تو جہاں, تو اس کے کمرے میں سب جا رہے تھے نوجوان واپس آ رہے تھے. تو کسی سے پوچھا بھائی کیا انٹرویو ہو رہا ہے, تو کہا انٹرویو نہیں ہو رہا بھائی, ایسے فائل لے کے رکھ رہے ہیں. اچھا کچھ نہیں ہو رہا, کہا نہیں کچھ پوچھا ہی نہیں. خیر اب آ ہی گیا تھا تو یہ بھی گیا. اب جیسے جا کر اس نے فائل دی تو فائل ایک دم سے اس نے دیکھ کر کہا کہ آپ ہمارے یہاں سے کب سے جوائننگ کر سکتے ہیں. اب یہ بڑا شوق ہوا کہ سر انٹرویو
سوال جواب کچھ نہیں,
کہا ہم انٹرویو نہیں لے رہے, ہم نے سی سی ٹی وی کیمرے لگا کر دیکھے, اتنے سارے نوجوان تھے, آپ نے فالتو پنکھا بند کیا تھا, آپ نے لائٹ بند کی تھی, آپ نے ہی راستہ کلیئر کیا تھا, لگتا ہے آپ کے ماں باپ نے آپ کی اچھی تربیت کی, ہم آپ کو جاب دینا چاہتے ہیں. تو یہ جو سننا ہے نا عبداللہ بھائی, یہ انسان کو بہت پوزیٹیو لے جاتا,
طبیعت میں سلیقہ آنا بہت ضروری ہے. اور واقعی بہت سارے لوگوں کو دیکھا. اچھا ایسا بھی ہوتا ہے کہ کسی کو دیکھ کر پتا چل جاتا ہے صبح کہ ان کی ماں باپ نے ان کی تربیت کیسے کی
ہے. ایسا ہی یہ استعمال ہوتا ہے, تیرے باپ نے یہ سکھایا, نہیں رونگ نمبر مارے اس کو کہتا ہی یہ نہیں, کیا تمہارے بڑوں نے یہ سکھایا.
کیا فرمائیں گے صبح اس ٹاپک کے حوالے سے؟
دراصل دیکھیں بھائی صاحب, زندگی جو ہے نا ایک سفر ہے, اور اس سفر میں کئی سارے موڑ آتے ہیں. اب کچھ ایسی یادیں زندگی کے موڑ پر ہمیں سمجھ آتی ہیں کہ یار اگر اس وقت وہ جو نصیحت ہمارے بھائی نے کی تھی, ہمارے دوست نے ہمیں سمجھایا تھا, ہمارے والد نے, ہماری والدہ نے ہمیں جو تربیت کی تھی, اگر ان کی ہم سن لیتے تو آج مجھے یہ ٹھوکر نہیں لگتی. اور اکثر و بیشتر یہ اس وقت ریئلائز ہوتا ہے کہ جب کہ انسان ایک ٹھوکر کھاتا ہے. لیکن سمجھنے والی اور سیکھنے والی بات یہ ہے کہ انسان کو ٹھوکر کھانے سے پہلے اگر ہم ان نصیحت کو سننا شروع کر دیں اور ان پر عمل کرنا شروع کر دیں, تو پھر یہ جو ہے نا کاش کہ میں سن لیتا, کاش زندگی سے खत्म हो सकता है। तो सबसे पहले हमें ये कोशिश करनी चाहिए कि इस काश को हमने अपनी जिंदगी की डायरी से रिमूव करना है और उस पर गौर करें कि ये काश मुझे कहां कहां पर आगे चलकर इस काश का पछतावा मुझे हो सकता है। तो आप अपनी जिंदगी के अंदर बहुत सारी जहतें देखेंगे, कई सारे ऐसी ऐसे आपको पॉइंट्स नजर आएंगे कि यार काश बिजनेस शुरू करने से पहले किसी माहिर के साथ में मशवरा कर लेता तो मुझे इसके इफ एंड बट का पता चल जाता,
थोड़ा थोड़ा करके शुरू करता, सारी ना लगा देता, बहुत सारी चीजें लोगों को
बहुत सारी चीजें हो सकती हैं। इसी तरीके से किसी इंसान के साथ दोस्ती करने से पहले मैं उसकी मालूमात ले लेता तो मुझे आज इसका जो है ना पछतावा ना करना पड़ता। तो यूं हमारी जिंदगी के अंदर बहुत सारी चीजें हैं और स्पेशली तौर पर हम जिस दौर से गुजर रहे हैं तो यूं कहा जाए कि हमारी जवानी के दिन हैं और वो बड़ा खूबसूरत शेर है कि रियाजत के यही दिन हैं बुढ़ापे में कहां हिम्मत।
मुफ्ती आजम हिंद मुस्तफा रजा खान साहब,
मुस्तफा रजा खान साहब का ये शेर है कि जो कुछ करना है अब कर लो अभी नूरी जमा तुम हो। तो अब हम जिस दौर से गुजर रहे हैं और स्पेशली तौर पर अगर हम दावत इस्लामी का माहौल देखें तो अल्हम्दुलिल्लाह दावत इस्लामी के दीनी माहौल के अंदर जो नौजवानों की तरबियत का सिलसिला है अल्हम्दुलिल्लाह आप देख रहे हैं कि जो ये अल्हम्दुलिल्लाह इस वक्त हमारे मंच को आप देखें नौजवान हैं लेकिन सारे के सारे अल्हम्दुलिल्लाह दीनी माहौल के साथ वाबस्ता हैं। आज इनकी इनके बोलने का अंदाज, इनकी गुफ्तगू का अंदाज, इनके रहन सहन का अंदाज, इनके पैराहन का अंदाज, इसी के बरक्स आप अगर माशरे पर नज़र दौड़ाएं तो आपको एक और पहलू भी नज़र आता है कि बहुत सारे लोग वो अपनी मस्तियों में अपने यूं कहा जाए कि अपनी अपने अंदाज के साथ ज़िंदगी गुजारने के अंदर मगन है। एक बड़ा खूबसूरत वाकया इस अंदाज के साथ मिलता है और दावत इस्लामी की एक बहुत ही प्यारी किताब है जवानी कैसे गुजारें, उसके अंदर ये हिकायत मिलती है कि एक बार एक बूढ़ा शख्स कहीं से गुजर रहा था। अब बुढ़ापे की वजह से उसकी कमर जो है ना वो झुक चुकी थी तो उसका गुजर एक ऐसे जगह से हुआ कि जहाँ पर कुछ नौजवान बैठ कर वो अपनी मस्ती में मगन थे। अब जैसे ही बुजुर्ग पर नजर पड़ी ना तो एक नौजवान को शरार सूझी और उसने एक जुमला बुजुर्ग की तरफ बढ़ाया, उस झुकी हुई कमर के बुजुर्ग को कहने लगा कि बुजुर्ग क्या तलाश कर रहे हो। अब वो जो बुजुर्ग थे ना बड़े यूं कहा जाए कि जीरख तजर्बेकार, उन्होंने इस तीखे जुमले के जवाब में उस नौजवान से कहा कि बेटा मैं अपनी जवानी तलाश कर रहा हूं। अब जैसे ही ये जुमला उस नौजवान के कानों में सुना तो वो नौजवान को एकदम से करंट लगाना और वो नौजवान कहने लगा कि ए बुजुर्ग ये बताइए कि क्या जवानी भी वापस लौट कर आ सकती है। तो उन बुजुर्ग ने उसकी अब तरबियत करना शुरू की, कहा बेटा मैं तो अब उस जवानी को वापस लौटा नहीं सकता लेकिन आपकी अब जो है वो जवानी की उम्र है, इसमें आप आज इस पर अच्छा अच्छे अंदाज के साथ अमल करो, कहीं कल को आपको अपनी जवानी को यूं कहा जाए कि ये आपको गौर ना करना पड़े कि काश मैं ये कर लेता, काश मैं ये कर लेता। इसी तरीके से बहुत सारी चीजें हैं कि जो हम अपनी जिंदगी के अंदर सुन सकते हैं, समझ सकते हैं।
जवानी के हवाले से तो वाकई ऐसा लगता है कि अगर हर ही नौजवान अपनी जवानी को अच्छे अंदाज में गुजारने का गौर करे, क्योंकि जवानी ही होती है जिसमें इंसान अपनी जिंदगी को बिल्ट अप करता है, चाहे वो तालीम है, चाहे वो माश है, कारोबार है, चाहे वो जॉब है, चाहे वो स्किल्स हैं, चाहे वो फैमिली है, चाहे वो दोस्त हैं, जिंदगी का जो भी रास्ता इख्तियार करना है ये जवान की जिंदगी में होता है। अब वहां गलत फैसला किया, सोहबत बुरी ले ली तो उसका अंजाम जेल हो सकता है, उसका अंजाम अल्लाह ना करे कोई गलत गैंग में बंदा जा सकता है, इल्मे दीन हासिल करने में लग गया तो हो सकता है वही जवानी का फैसला उसको आलिम और मुफ्ती बना देगा। अब दुनियावी तालीम में भी उसने अगर महारत हासिल कर ली उसमें वो आगे बढ़ जाए। स्किल्स डेवलपमेंट में वाकई सही फरमा रहे थे यूसुफ भाई के, दो तरह के लोग नजर आते हैं। कुछ नौजवान इतने सुलझे हुए और इतने समझदार नजर आते हैं 17-18 साल की उम्र में, इतना फोकस होते हैं अपनी जिंदगी के हवाले से, अपने फ्यूचर के हवाले से, चाहे वो इल्मे दीन सीख रहे हो या दुनियावी तालीम सीख रहे हो, और लगता है कि ये बंदा थोड़ा और नजर भी आता है क्योंकि जिंदगी में देखा कि उस नौजवान को जब हम 10 साल बाद मिलते हैं तो किसी बड़ी जगह पर होता है। और जो नौजवान अनफोकस है, सिर्फ मजाक मस्ती, घूमना फिरना, ऐश इशरत, उसके बाद हम देखते हैं उसको आगे जाके वो बेचारा अब परेशान ही रहता है। और ये जो जवानी की बात की ना, तो इसी रिसाले में एक बड़ा प्यारा जुमला लिखा, बल्कि वाक्या लिखा है कि एक बुजुर्ग 100 साल के थे, उनको किसी ने देखा, ऑलमोस्ट 100 ईयर्स के थे, दांत सलामत, आंखें सलामत, समाज सलामत, वेरी फिट, यंग लाइक अ यंग। तो किसी ने कहा हजरत आपकी कोई भी चीज जो है वो प्रॉब्लम में नहीं है, एवरीथिंग इज परफेक्ट। क्या प्यारा जुमला उन्होंने कहा, फरमाते हैं कि मैंने अपनी जवानी में अपने आजा को गुनाहों से बचाया اللہ کریم نے بڑھاپے میں میرے آزاد سلامت
سبحان اللہ.
تو اگر جتنے نوجوان مجھے سن رہے نا بفور 30-35 ایج سے پہلے کے, تو وہ یہ سوچ لیں کہ اگر بڑھاپا اچھا گزارنا ہے نا تو پہلے جوانی اچھی گزاری ہے. یہ صحت کے لحاظ سے بھی ہے, یہ صحبت کے لحاظ سے بھی ہے, آپ کی کمپنی کیا ہے, یہ آپ کے علم کے لحاظ سے بھی ہے. بعد میں بڑی عمر میں جا کے بہت زیادہ علم سیکھنے کا موقع نہیں مل پاتا. اور پھر سب سے بڑی بات یہ کہ یہ عبادت کے لحاظ سے بھی ہے. اللہ کو ناراض اگر جوانی میں کریں گے تو ایسا نہ ہو کہ بڑھاپے میں اس کے کانسیکوینسز دیکھیں. شاہ رخ بھائی ہمارے ساتھ ہیں, کچھ بزنس کے حوالے سے بھی اگر کوئی ایسی آپ کے ساتھ کوئی ایسا مشورہ ہو آپ کے ذہن میں کہ یار بزنس مین بھی بعض اوقات پھر بعد میں پچھتاتے ہیں کہ کاش میں پہلے سن لیتا, پہلے مشورہ کر لیتا. یوسف بھائی نے کچھ تو ٹچ کیا اس کو, آپ اس بارے میں کچھ فرمائیں.
کسی بھی کام کو کرنے کے لیے آپ کو تھوڑی سی اسٹڈی کرنی پڑتی ہے. یوسف بھائی نے بھی کہا کہ جیسے کسی سے مشورہ کر لیا جائے, کسی ایکسپیرینس آدمی سے مشورہ کر لیا.
اچھا, پھر مشورے میں بھی ہے بعض اوقات یوسف بھائی یہ بھی ہوتا ہے کہ یہ مجھے لگتا ہے غلط مشورہ دے رہا ہوں, مشورہ لینے کیوں گئے بھائی؟ اگر وہ کہتا ہے یہ کام مت کرو, یار یہ خود فرنیچر کا کام کر رہے ہیں مجھے منع کر رہے ہیں, خود کپڑے کا کام کر رہے ہیں مجھے منع کر. ہر بندہ نہیں غلط مشورہ دیتا یار. اچھا نیا بندہ ویسے ہم کبھی ہم دیکھتے ہیں نا مارکیٹ میں جاتا, کہتے ہیں بھائی ہم خود پریشان ہیں آپ یہ کام شروع مت کرو,
یہ عمومی طور پہ ہوتا ہے.
اور وہ اگلا بندہ کہتا ہے یہ خود کر رہے ہیں بھائی, وہ ان کو ٹائم ہو گیا کرتے ہوئے, اور ہم نے پھر نئے لوگوں کو ایڈجسٹ ہوتے ہوئے بھی نہیں دیکھا کہ بےچارے نہیں ہو پاتے ایڈجسٹ. تو واقعی اگر اچھے, ہاں پہلے میرا خیال ہے حاجی صاحب مشورہ لینے سے پہلے بندہ چیک کر لیں, اور پھر بندہ ٹھیک ہے تو اس کا مان لے مشورہ.
اچھا مشورہ کر رہے ہیں یہ پہلے دیکھنا بہت ضروری ہے,
اس کی سکسس سٹوری ہے سٹوری دیکھ لیں.
سر ایسا بھی ہوتا ہے کہ کچھ کاروباری حضرات کی عادت بھی ہوتی ہے کہ اگلے کو اپنے کام کا مشورہ ہی نہیں دیتے, یار یہ بھی اس فیلڈ میں آ جائے گا. یہ دیکھ لینا کہ اس کی اپنی سکسس سٹوری کیا ہے, اس نے کس طرح شروع کیا, خود اپنی سیلف اسٹڈی بھی ضروری ہوتی ہے. مشورہ ایک حد تک بھی درست ہوتا ہے کہ ایک حد تک مشورہ لیا جائے, لیکن خود آج کل تو دور آپ کو پتا نا انٹرنیٹ کا دور ہے, پہلے تھا کہ ریسرچ کرنا مشکل ہوتا تھا, کسی بھی چیز
بتاتا کوئی نہیں تھا.
اب تو ریسرچ اتنی آسان ہو گئی ہے کہ آپ نے جسٹ, اب تو اے آئی کا دور ہے, بہت ساری چیزوں میں آپ آن لائن مشورہ بھی کر سکتے ہیں کہ کیا بزنس کرنا ہے. بزنس اسٹریٹجیز اب تو آن لائن اویلیبل ہیں, کہ اسٹریٹجی کیا اپنانی ہے, کاسٹنگ کرنی ہے آپ نے, لائبلٹیز کو دیکھنا ہے, اپنی آر او آئی کو دیکھنا ہے, ریٹرن آن انویسٹمنٹ کو دیکھنا ہے, بہت ساری چیزیں اب تو سیکھنے کو مل جاتی ہیں. لیکن چونکہ میں نے جاب بھی کی ہے اور جاب کے بعد الحمدللہ آج ایک اچھا بزنس بھی لے کے چل رہا ہوں, تو جاب کے اندر بھی جب آپ جاب کرتے ہیں تو جاب میں بھی فوکس ہونا بہت ضروری ہوتا ہے. ایسا نہیں کہ آپ کی جاب سوئچنگ اتنی زیادہ ہے کہ آپ کہیں بھی کوئی سکسیز کیریئر بنا ہی نہیں پائے, مطلب آپ کی سکسیز ہسٹری موجود نہیں ہے. آپ نے کہیں پر جاب کی, چھ مہینے کام کیا, آپ بولا یار میں اگلی جاب کی طرف جاؤں زیادہ پیسے مل رہے ہیں, آگے چلے گئے, پھر چھ مہینے بعد بولا کہ زیادہ پیسے مل رہے ہیں وہاں چلا جاؤں. پیسے فوکس نہیں ہونا چاہیے.
بیوٹیفل.
جو جاب کے دوران میں نے ایک چیز سیکھی, کیونکہ شروع میں جب میں نے جاب کیریئر اپنا میٹرک کے بعد سے اسٹارٹ کر دیا تھا, تو اس وقت شاید میرا بھی یہ فوکس تھا کہ جہاں زیادہ پیسے ملے وہاں چلے جاؤ. لیکن کہتے ہیں نا کوئی نہ کوئی آپ کو لائف میں ایسا مل جاتا ہے کہ جو آپ کو ایک رائٹ پاتھ بتا دیتا ہے. اچھا آپ کے اوپر بھی اس رائٹ پاتھ کو آپ کتنا لیتے, سن تو لیا, کتنا عمل کیا. تو کہیں بھی آپ نے جب جاب کی نا تو اس میں آپ نے اپنا سکسیز کیریئر, ہمارے ایک بہت سینئر ڈائریکٹر تھے انہوں نے کہا ایٹ لیسٹ کسی بھی جاب پہ 3 سال رہنا ضروری ہوتا ہے. ایک سال تو آپ کو انڈرسٹینڈنگ میں لگ جاتا ہے, ٹھیک ہے نا, ایک سال پھر آپ کو لگتا ہے اس کو پریکٹیکل کرنے میں, جو تیسرا سال ہوتا ہے وہ آپ کا ایکسپیرینس سال ہوتا ہے, وہ پرفیکشن کا سال ہوتا ہے. تو کم از کم ایک کام اگر آپ نے 3 سال کیا تو ناؤ یو آر ایلیجیبل ٹو سوئچ ٹو اندر جاب, اگلے کیریئر کی طرف جائیں. یہی چیز بزنس میں ہے, بزنس میں بھی
سوئچ کرتے رہتے لوگ, یہ بھی کر رہے ہیں وہ بھی کر رہے ہیں, یہ جو مل گیا اس کا کام کر لے, کسی بھی پرفیکشن.
کاروبار میں بھی یہی ہوتا ہے, کاروبار بھی فرام دا سیم نائٹ آپ سکسیزفل نہیں ہو جاتے, یا فرام دا سیکنڈ ڈے, یا ایک ہفتے ایک مہینے میں یار حساب کیا یار منافع نہیں ہوا, سیل نہیں ہوئی, آپ نے چھوڑ دیا, یار کچھ اور کرتے ہیں, فلاں چیز دیکھتے ہیں, یار وہ بڑا چل رہا ہے, اگلے کا کام دیکھ کے
بڑی گاڑی دیکھی.
سب سے بڑا پرابلم ہی یہی ہے,
ایسے ہی
کسی کی سکسیز کو دیکھنے کے بعد انسان کہتا ہے کہ یار میں بھی اسی درجے پر پہنچ جاؤں.
وہ چلا کہاں سے تھا,
پیچھے
یہ نہیں دیکھتے ایفرٹس ہے, اس نے ایفرٹس کتنے کیے, اس نے ٹائم کتنا کریٹیکل گزارا,
صبر بھی نہیں رہا نا کہ بھائی رزلٹ فوراً چاہیے, یار یہ اتنے سے گھر بنا لیے ابھی 10 سال میں یہاں تک پہنچ گیا میں بھی اگلے سال پہنچ جاؤں, ایسا نہیں ہوگا. وہ نگرانی شروع کا جملہ بڑا پیارا ہے کہ جو سکسیز ہے اس کا شارٹ کٹ نہیں ہوتا, اس کے لیے اسٹرگل ہوتی ہے, اور پھر یہ اس میں نصیب بھی ہوتے ہیں. بعض اللہ پاک لوگوں کو ایسا نوازتا ہے جو آتے ہی کہاں سے کہاں نکل جاتے, تو اس پہ جیلس بھی نہیں ہونا چاہیے, دل بڑا ہونا چاہیے اور زندگی کے ہر میدان میں کوشش کرتے رہنا چاہیے. دو میرے ساتھ ایسے بھی اسلام بھائی ہیں جو ماشاءاللہ تعلیم اور تعلم سے بڑا ان کا گہرا تعلق ہے. تو پہلے تو میں غلام الیاس بھائی, اسٹڈیز کے حوالے سے بھی آپ ماشاءاللہ فیضان آن لائن اکیڈمی کو بھی دیکھتے ہیں, تو ऐसा आपको इसमें फील क्या होता है कि काश मैं सुन लेता? बाज़ औक़ात ऐसा होता है कि तालीमी मैदान में उस्ताद की नहीं सुनते। मैं अपना एक एक्सपीरियंस शेयर कर देता हूँ, फिर माशाल्लाह ये तो बहुत ज्यादा आ गए इस मामले में कि ऊला सानिया में, यूसुफ भाई आपने भी दरस निज़ामी अब कर लिया माशाल्लाह, ऊला सानिया में उस्ताद साहब बार बार समझाते थे कि यार ये सरफ और नाव मजबूत,
इसको मजबूत।
हम बोले यार ये क्या पढ़ाते हैं यार, ये शुरू में तो समझ नहीं दिया, दरबा या दरिबू की गर्दाने हो रही है और माजी मुजारे, हम आए थे कारोबार से उठकर, हमने कहा इससे फायदा क्या होगा, वो इधर जबर लगेगा या जेर लगेगा, इससे फर्क क्या पड़ जाएगा। लेकिन फिर जब पहुंचे बड़े दर्जों में तो समझ आया कि यार जिसकी मजबूत थी वो तो फरफर इबारतें पढ़ रहा है और क्या सबक सुना रहा है। तो उस वक्त तो बहुत, मेरा ख्याल है तकरीबन दरसे निज़ामी से गुजरने वाले 70-80% तलबा को ये जुमला जरूर याद आता होगा कि काश मैं सुन लेता और अपनी बुनियाद मजबूत करता। क्या कहते हैं
जिसको ये जुमला कहते हैं ना, जरूर होते ही नहीं हो, इससे पहले फारिग हो जाते हैं।
जी
बिल्कुल, आपने बिल्कुल दुरुस्त फरमाया, ऐसा ही होता है कि जहाँ दीगर जो जिंदगी के पहलू हैं, मोड़ हैं, बंदा वहाँ पहुँच कर जब उसको एहसास होता है कि यार मैंने उस वक्त जो मेरे जो बड़े थे उन्होंने ये बात कही थी, तो जब फिर वही जुमला कहता है काश मैं उस वक्त सुन लेता। तो इसी तरह ये जुमला चाहे वो तालीम का मैदान हो, कारोबार का मैदान हो, वहाँ पर भी सुनने को मिलता है। बिलखसूस जो आपने सवाल किया तालीम के ताल्लुक से, ऐसा ही है कि जब बंदा बाज़फ़ा जब शुरू में तालीम शुरू करता है, जब उसको वो फोकस नहीं कर रहा होता, पढ़ नहीं रहा होता, जब उसे उसके वालिदैन समझा रहे होते हैं कि बेटा पढ़ लो, वो नहीं पढ़ रहा होता, उस्ताद कह रहे होते हैं कि इस तरह आपने पढ़ना, वो नहीं पढ़ता, फोकस नहीं करता, और फिर जब वो प्रैक्टिकल लाइफ में आता है, जब वहाँ पहुँच कर उसे दीगर चीज़ों का सामना करना पड़ता है, परेशानियों का सामना करना पड़ता है, अब वो एक नाकाम ज़िंदगी बाज़फ़ा गुजार रहा होता है, तो उस वक्त वो ये जुमला कहता है कि काश मैं उस वक्त अपने वालिद साहब की सुनकर पढ़ लेता, अपने उस्ताद की मानकर मैं पढ़ लेता। ऐसी जो आपने इससे पहले बात की थी सोहबत वाली भी, तो अब जब बच्चा बड़ा हो रहा है, मतलब नौजवान होता है, अक्सर उसको सोहबत मतलब बाहर दोस्तों के साथ बैठना होता है, और अब ये सोहबत फैसला कर रही होती है कि इसने 10 साल बाद 20 साल बाद जाकर ये फैसला करना है कि काश, ना ये सोहबत इसकी फैसला कर रही है कि अब ये उस वक्त जाकर ये जुमला बोलेगा या नहीं बोलेगा। ये सोहबत किस तरह फैसला करेगी कि बुरे की सोहबत बंदे को बुरा बना देती है और अच्छे की सोहबत बंदे को अच्छा बना देती है। अब जब बच्चा पढ़ रहा है, ऐसी एक स्टोरी है कि एक बच्चा जो है वो बुरी सोहबत में बैठना शुरू हुआ, हालांकि वो पढ़ने के अंदर क्लास में फर्स्ट आता था, बहुत अच्छा पढ़ता था, अब उसकी सोहबत थोड़ी सी बिगड़ना शुरू हुई। अब भाई जो बड़े होते हैं, भाई ये वाली साहब है या जो एक मुखलिस दोस्त है वही जो आपसे मुखलिस है, जो आपका एहसास करता है, आपको बुरे काम करने से रोकता है, अब तीनों ने उसको मशवरा दिया, उसके भाई ने कहा कि बेटा इसके साथ नहीं बैठो, ये बंदा जो ना नमाज नहीं पढ़ता, बेनमाजी है, इसके साथ मत बैठना। तो उसने आगे से जवाब दिया और एक कॉमन जुमला जो आज हम सुनते हैं, जनाब मैं तो बहुत मजबूत हूँ, उसका अमल जैसा भी हो, उसका अकीदा जैसा भी, उसका मामला मैं बड़ा मजबूत हूँ। तो इसने भी ये कहा भाई वो उसका अमल है, मैं कि मैं नहीं छोड़ूंगा, मुझे तो आप जानते हैं मैं तो बड़ा मजबूत हूँ। इसके एक दोस्त ने समझाया कि आप उसके साथ मत बैठना, वो जो ना नशा करता है, सिगरेट पीता है। उसने कहा नहीं नहीं मुझे कुछ नहीं होगा, मैं संभाल लूँगा, मैं देख लूँगा। अब इस तरह और दीगर दोस्त ने इसको मशवरा दिया, जो मुखलिस दोस्त था इसका, कि ये ना पढ़ाई में बड़ा वीक है, पढ़ता नहीं है ये, है ना मतलब स्कूल अब छुट्टी कर लेता है, टुल्ले लगा लेता है, घर से निकलता है, पहुंचता नहीं है पढ़ने के लिए, तो आपने इसके साथ नहीं रहना ना तो आपकी पढ़ाई का नुकसान हो जाएगा, हर्ज हो जाएगा। इसने कहा नहीं मैं उसको उसके साथ रहूँगा, कोई मसला नहीं। अब ऐसा ही हुआ, अब जब इसके साथ उठने बैठने लगा तो इसकी सोहबत का असर इस पर आने लगा। सोहबत का असर तो आता है, आप जितने ही मजबूत हों, जैसे कि अभी आम का सीज़न है, थोड़ी सी अगर आप कच्ची केरी ले लें, इस केरी के आप दो पीस करके एक को आप डाल दें शीरे में मीठे शीरे में और एक को आप डाल दें नींबू मिर्ची के साथ, था तो केरी लेकिन कुछ अरसे बाद दोनों का जो ना सोहबत की असर की वजह से दोनों का रंग और जायका खुशबू तब्दील हो जाएगा। तो सेम इसी तरीके से इस बच्चे को जो सोहबत मिली, जब ये इसकी एजुकेशन की लाइफ चल रही थी, इसको बुरी सोहबत मिली, अब ये बेचारा नमाजों से भी गया उसकी सोहबत की वजह से, अब ये जो अपनी तालीम से ही पीछे होगी, आहिस्ता 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 ऐसा हुआ कि इसने तालीम भी छोड़ दी, इसको नशे की लत लग गई, और एक टाइम ऐसा आया वहाँ जाकर इसने ये जुमला बोला, अब ये सिगरेट पीने लगा। अब एक दिन इसको उल्टी हुई खून की, इसके वालिद साहब इसके भाई इसको हॉस्पिटल लेके गए, वहाँ एडमिट कराया तो पता लगा कि इसके जो गुर्दे हैं उसमें इन्फेक्शन हो गया और जो निकोटीन होती है उसके असरात पाए गए। डॉक्टर ने कहा कि कुछ अरसे अगर इसने नहीं छोड़ा ना इसको कैंसर हो जाएगा।
अल्लाह हू अकबर।
अब वो बच्चा
جو تعلیم کے میدان میں آگے آگے تھا,
ٹاپ پہ تھا,
ٹاپ کرتا تھا, اب وہ اس بیٹ پر بیٹھ کر کہہ رہا ہے کاش میں اپنے والد صاحب کی سن لیتا, کاش میں اپنے بھائی کی سن لیتا, کاش میرے دوست وقار نے جو اس دن روکا تھا کہ تم اس کے ساتھ مت بیٹھنا, سگریٹ مت پینا, کاش مجھے سگریٹ نہیں پیتا تو آج میں تعلیم کے میدان میں آ گیا.
اللہ اکبر.
اس طرح سے بعض دفعہ بری صحبت, جب بندہ ایک صحبت ڈھونڈ رہا ہوتا ہے, نوجوان جب ہو رہا ہوتا ہے, تو یہ اس کو تعلیم سے بھی دور کر دیتی ہے, کہیں کا نہیں چھوڑتی, نمازوں سے دور کر دیتی ہے, بری صحبت میں بندہ بیٹھنا شروع ہو جاتا ہے. اب یہ چاہے وہ ایجوکیشن آن لائن ہو, بندہ سوچے یار آن لائن میں کیسے ہوگا, بعض دفعہ آن لائن میں بھی ہوتا ہے, آپ کی گروپ کلاس بن جاتی ہے جس میں آپ بحث کر رہے ہوتے ہیں, مطلب سبق سنا رہے ہوتے ہیں, سبق سن رہے ہوتے ہیں, آپ کے دوست بن جاتے ہیں آن لائن ایجوکیشن کے اندر بھی, تو وہاں بھی بعض دفعہ پھر اس طرح کی چیزیں ہوتی ہیں, بندہ آؤٹ ڈور کہیں میٹنگ کر لیتا ہے, دعوت پہ بلا لیتا ہے,
گفتگو کے حوالے سے تو اتنی زبردست گائیڈ لائن ہے ہمارے اسلام میں. میں سمجھتا ہوں واٹ اے بیوٹیفل اینڈ کمپلیٹ ریلیجن, کہ ہمارا مذہب ہمیں کیا سکھا رہا ہے, روایتوں میں آتا ہے کہ دوست دوست کے دین پر ہوتا ہے, دیکھو کس کو دوست بنا رہے ہو. تو سب سے پہلی بات تو یہ کہ میرے دوست کا عقیدہ, اس کے اخلاقیات کیا ہے, ریفلیکشن آنا ہی آنا ہے. بڑی خوبصورت بات ہے نا کہ دوست وہ ہوتا ہے جس کو دیکھ کر خدا یاد آ جائے. پلیز ایک بار چیک کر لیجئے, جتنے لوگ مجھے سن رہے ہیں, میرے دوست کو دیکھ کر مجھے خدا یاد آتا ہے, یا ماد اللہ جب بھی اس کو دیکھتا ہوں کوئی غلط چیز یاد آتی ہے, اس کے پاس کوئی نیا فارمولا ہوتا ہے غلط کام کرنے کا, ایسے دوست کا کیا کرنا ہے. یہ بعد میں بعض اوقات اتنا بڑا لاس ہو جاتا ہے. تو اللہ اکبر. میں آج سب سے ایک اور بات کرنا چاہوں گا, آج سب آپ فیملی ظاہر ماشاء اللہ آپ دادا ہیں یا نانا بھی, دادا بھی بن گئے نانا بھی بن گئے ماشاء اللہ, پوری لائف آپ نے بڑی گزاری ہے اور بڑی فیملی ہے ماشاء اللہ, آپ کے بچوں کو, بچے کے بچوں کو بھی سلامت رکھے. یہ رشتہ کرتے وقت بعض اوقات جو غلطی کی جاتی, کاش میں سن لیتا, یہ اتنی جگہوں پر سنا ہے کہ یار, اچھا پتہ ہے اب ایک عجیب کچھ لوگوں میں عادت جلد بازی کی نا, یار ایسا رشتہ پھر نہیں ملے گا, وہ بچہ آیا امریکہ سے یورپ سے, دو دن میں ہی فیصلہ کرنا ہے اور کر لیا. اچھا مجھے ابھی ریسنٹلی ہمارے بہت کلوز ایک ہیں, مطلب میں تو یقین کریں ان کا دکھ دیکھتا ہوں تو ہل جاتا ہوں نا, اتنا شریف انسان. اچھا میں اس کے بچے کو بھی جانتا ہوں اور مطلب ان کے بیٹے کو جانتا ہوں, لیکن ان کی بیٹی کا یہ معاملہ ہوا, اور وہ باپ بتاتے ہیں کہ مجھے باقاعدہ میرے سب سے کلوز دوست نے کہا تھا یار اپنی بیٹی کو مطلب ہے نا کنویں میں ڈال دینا, ادھر رشتہ مت دینا. بولا یار یہ ایک ہی بندہ کہتا تھا, باقی سب کہتے تھے اچھے ہیں, اور اتنے زبردست لوگ تھے, مالدار لوگ تھے, یہ بھی تھا وہ بھی تھا, میں نے اس کی دوست کی نہیں سنی. دوست کہتا میں تیرے ہاتھ جوڑتا ہوں مت کرنا, وہ دوست نے مجھے بتایا پورا واقعہ. اچھا اس کو جب میں نے دکھ دیکھا اور پھر اس بچی کے ساتھ جو ہوا, اور چھ مہینے کے اندر ان کی طلاق ہو گئی اور جس تکلیف سے وہ گزرے, تو یہ کیا فرماتے ہیں صاحب, یہ جو کاش میں سن لیتا.
اصل میں بات کیا ہوتی ہے, وہی جیسے آپ لوگ شروع میں بات کر رہے تھے نا, اگرچہ وہ بزنس کے حوالے سے کہا کہ بھائی یہ تجربے کار سے, اور پھر بعض اوقات ہمارا تعلق ہوتا ہے, ہم میں نے آپ کے ساتھ ایک زندگی گزاری ہے, لیکن کہیں کسی موڑ پر آ کر میں آپ کو کراس مار کے میں ان سے ہی مشورہ لے کے ان کے مطابق فیصلہ کر دیں. اب میری جو آپ سے انڈرسٹینڈنگ ہے, آپ نے مجھے بچپن جوانی سے دیکھا ہے, میرے افن بٹ سب جانتے ہیں, سارے گھر کے معاملات بھی جانتے ہیں, میں اگر کہیں پہنچاؤں تو کیسے پہنچا یہ بھی جانتے ہیں, میری فیملی کا بیک گراؤنڈ کیا ہے وہ جانتے ہیں. ان سارے سینریوں میں میں آپ کو جو مشورہ دوں گا نا, میں آپ کو پورا اسٹڈی کر چکا ہوں, پھر میں آپ کو مشورہ دوں گا. جو آپ کسی اور سے لے رہے ہیں, اس نے تو آپ کو 10 دن یا 20 دن یا مہینے 2 مہینے میں دیکھا ہے, تو یہ بہت ایک وہ ہوتا ہے. اور اس کے لیے وہی کہ بعض اوقات اپنے دوستوں سے دوستی بڑھ جاتی ہے, رشتے داروں سے کٹ ہو جاتے ہیں. ہم رشتے داروں سے کٹ ہو کر اپنے دوستوں میں چلے گئے اور وہیں سے اپنی زندگی کا آغاز کیا. یہ چیز بھی بعض اوقات ہمیں فیملی کے اندر بہت
رشتے میں سب, میرا خیال ہے کہ اب جب یہ زندگی بھر کا سودا ہے نا, زندگی بھر کا رشتہ ہے, یعنی یہ تو کوئی سال دو سال کا رشتہ نہیں, مرتے تو انشاءاللہ قیامت میں اور جنت میں بھی ساتھ رہنا ہے, تو اس رشتے کو پکا کرنے سے پہلے وقت دینا چاہیے, یعنی اس کو بہت زیادہ تحقیق کرنی چاہیے. یہ جس کو فوراً فیصلہ چٹ منگنی پٹ بیا, اور اس میں بعض اوقات بڑا
آپ ہی لوگ بیان کرتے ہیں نا, آپ کے کئی جملوں سنا ہے کہ ہم لڑکا کماتا کتنا ہے یہ پوچھتے ہیں, کہاں سے کماتا ہے
یہ نہیں پوچھتے,
تو کہاں سے کماتے یہ اگر پوچھ لیں تو ہمیں ساری پکچر کلیئر ہو جائے گی. ایک ہفتے بعد گاڑی کھڑی ہو پولیس والوں کی اور لے جائے.
اس میں بھی تو یہ دیکھا جائے کہ مشورہ کن سے کر رہے ہیں, جس کی اپنی شادی نہیں ہوئی یا جس کے اپنے گھر کی لائف بھی ڈسٹرب ہے, دوست تو جانتے ہیں ایک دوسرے کا, اب اسی سے مشورہ کر رہے ہیں آپ.
اپنے گھر میں لڑائی ہوئی اس سے مشورہ کرے, جسے پہلے گھر توڑ کے رکھا ہوا ہے, اس سے تو مشورہ کرو جس کا گھر بنا ہوا ہے.
اور یہ جو آپ نے ایک مثال دی نا, اتفاق سے میں بھی کل ایک علاقے میں گیا, تو وہاں بھی بہت شروع کے دعوت اسلامی کے دور سے جن سے تعلق تھا وہ مجھے ملے بہت عرصے بعد. اچھا ان کی فیملی کے پرابلمس کا کچھ میں نے سنا تھا, انہوں نے مجھے ایک جملہ کہا کہ یار بس بچوں نے جو نا میری 50 سال کی جو لائف تھی نا ختم کر دی. یعنی اتنا وہ رشتے داروں کی باتوں میں آئے کہ انہوں نے مجھ سے پوچھنا چھوڑ دیا, اور یہاں تک کہ کچھ ایک ظاہر گھر فیملی بڑی تھی تو رشتے نہیں مل رہے تھے مناسب, تو وہ جہاں مل رہا وہ کیا, नतीजतन घर में दो तीन जन है केस खराब हो।
अच्छा, इसमें एक और बात भी असद भाई, बाज औकात हमारे बच्चा नौजवान बेटा है या बहुत छोटा भाई है, वो हमें मशवरा देता है कि तेरे को क्या पता है, लेकिन कभी कभी वो भी बहुत बेहतरीन मशवरा दे रहा होता है क्योंकि वो हमें देख रहा होता है, उसके पास कुछ मालूमात होती है। मैं अपनी जिंदगी का एक मशवरा वाक्या शेयर करता हूँ जिसमें वाकई मुझे एहसास हुआ काश मैं सुन लेता, मैं आज खुद एडमिट कर रहा हूँ। मेरे बेटे ने मेरे ही किसी जानने वाले के बारे में मुझे कहा कि अबू इससे बच के रहना। अच्छा, मैंने कहा यार मैं उसको बरसों से जानता हूँ,
इतना क्लोज
और मेरा बेटा कह रहा है। अच्छा, मैंने कहा बेटा आप तो अभी मिले। अच्छा, मेरे बेटे के उससे कुछ मामला चले थे, तो मैंने उसकी नहीं मानी और वाकई मैंने कुछ अरसे बाद कहा यार बेटा तो ठीक कहता था, मेरी गलती थी। बाज़ इसको इग्नोर नहीं करना चाहिए।
देखिए, इसमें जब हमने वो प्रोग्राम किया था ना, सोच जो प्रोग्राम था, उसमें एक पूरी पर्सनैलिटी का पर्सपेक्टिव है जिसमें ये बिजनेस की एग्जांपल्स, ये रिश्ते की, पढ़ाई की सारी हैं। अगर वो हो तो यूँ समझे कि एक मजमुआ है और इसको कहते हैं तजज़ियाती नज़र। अगर आपके अंदर तजज़िया करने की अच्छी सलाहियत है, ये एक सलाहियत है जो डेवलप की जा सकती है, तो आप रिश्ते के मामले में भी मशवरों में अच्छा तजज़िया करेंगे, बिजनेस के बारे में भी करेंगे, एजुकेशन के बारे में भी करेंगे, दोस्तों के भी बारे में करेंगे। अच्छा, टॉपिक तो तवील है, मैं एक चीज़ बयान करके फिर कुछ और अर्ज़ करता हूँ। तजज़िया करने में सबसे पहले रेलिवेंट मालूमात का सही इकट्ठा करना ये ज़रूरी होता है। अभी रिश्ते की बात हुई कि दो दिन में कर लिया, इसके पीछे भी यही कार फरमा है कि भाई रिश्ते के बारे में आपके पास जितनी बुनियादी मालूमात होनी चाहिए थी वो आपने नहीं की। बिजनेस में मशवरा आपने दुरुस्त नहीं किया या कम किया, रिसर्च पूरी नहीं की, तो तजज़िया करने से पहले आपको जो उसकी मालूमात चाहिए। अच्छा, नौजवान की आपने बेटे की मिसाल दी, तो अगर कोई नौजवान भी हमें कोई बात कह रहा है तो वो हमें मालूमात दे रहा है, और हमें कोई भी डिसीजन लेने के लिए जो बुनियादी मालूमात हैं वो नौजवान अपने हिसाब से बहुत अच्छी हमें दे रहे हैं, और कहीं ऐसी दे रहा होगा जहाँ तक हमारी रसाई नहीं होगी। तो सबसे बुनियादी चीज़, आपको किसी भी डिसीजन के लिए जो मालूमात चाहिए, फिर जब भी आप तजज़िया करें, वो रिश्ते का हो, बिजनेस का हो, जॉब का हो, जॉब स्विचिंग का हो, दोस्त बनाने का हो, द टाइम यू आर गोइंग टू मेक द डिसीजन, उस टाइम आप न्यूट्रल हो।
ब्यूटीफुल।
हम पहले डिसीजन करते हैं फिर नताइज तलाश करते हैं। अच्छा, कायनात के अंदर दोनों तरह के दलाइल होंगे। अगर मैंने सोच बना ली ना कि मैंने इससे दोस्ती करनी है, तो उसके पॉजिटिव्स की भी लिस्ट होगी। तो जब मैं पहले फैसला करके फिर दलाइल जमा करूंगा तो मेरे सामने वही आएंगे, नेगेटिव जो है वो छुप जाएंगे। तो पहले आप जब फैसला कर रहे हैं, बल्कि इस्तिखारे के बारे में मुफ्ती अहमदयार खान नईमी रहमतुल्लाह तआला ने जहाँ पर इस्तिखारे की हदीस है मिरातुल मनाजी, तो उसकी शरह के अंदर फरमाया कि लोग मंगनी कर लेते फिर कहते मौलाना साहब इस्तिखारा कीजिएगा। मंगनी का मतलब ही फैसला है। इस्तिखारा उस वक्त करना है जब आपने हाँ या ना की नहीं है, आप अभी फैसला करने से पहले की पोजीशन के अंदर
और न्यूट्रल भी है, शिद्दत के साथ हाँ ही है।
अच्छा,
और फिर अब इस्तिखारे में भी हाँ आ जाए,
करना ही है। सामने लिखा है कि ये इस्तिखारे का टाइम ही नहीं है, इस टाइम पर आप इस्तिखारा मत कीजिए, वरना आप तजब्जुब का शिकार होंगे, वसवसों का। अच्छा, फिर आप कहेंगे क्या यार मैंने तो इस्तिखारा किया था। तो इस्तिखारे का, मशवरे का, फैसले का जो टाइम हो उस टाइम पर आप करें, और ये तजज़ियाती सोच, एनालिटिकल थिंकिंग इसको कहते हैं, ये डेवलप होना ज़रूरी है। ये तंजीमी मामलात के अंदर भी है, पर्सनल किसके अंदर भी है, मोहल्ले के अंदर भी है। तो जो एक जज्बातीपन की वजह से हम मिस्टेक्स करते हैं, तो उसके अंदर आपको ये चीज़ें पहले नज़र आएंगी। और जो ये जुमला है काश मैं मान लेता, तो उसके अंदर अगर आप इन बातों का लिहाज रखेंगे।
तंजीमी बात की ना, आज यमीन भी गवाह है इसके, बल्कि असद भाई हम सबको ही निगरानी शूरा की सोहबत का मौका मिला, अल्लाह पाक सलामत रखे। शूरा के मदनी मशवरे में हमने देखा कि एक मदनी फूल अगर निगरानी शूरा ही लाएं कि ये करना है, लेकिन आप ये चाहते हैं कि इसके नेगेटिव बात करें सारे लोग, यानी इस पर जितने एतराजात बयान करें ताकि पहले से उसके तमाम माइनस पॉइंट हमारे सामने आ जाए। और कई बार ऐसा हुआ कि जब वो माइनस पॉइंट सुने का नहीं करना है, तो वही आप वाली बात कि वो न्यूट्रल माइंड के साथ आए, हमें यही सिखाया कि पहले से ही फैसला कर लिया करना ही करना है, तो फिर मशवरा क्या हुआ।
एक्चुअली आप बड़ी सक्सेस को जब देखते हैं ना अब्दुल रबी भाई, तो बड़ी सक्सेस के पीछे एक बड़ी हिस्ट्री यही होती है कि उन्होंने सबसे पहले इसके नेगेटिव पहलुओं पर जो है गुफ्तगू की हुई होती है। अगर आप पहले से ही बैठकर माइंड बना चुके हैं कि यार ये करना ही करना है, इसकी अच्छी अच्छी बातें करो, तो सबने मिलकर अच्छी अच्छी बातें कर देनी है, आपका जो उसका जो डार्क पहलू है वो तो हिडन ही हो जाना है।
अच्छा, इसमें आजकल खासतौर पर नौजवानों के लिए एक जुमला है कि ओनली मोटिवेशनल स्पीकर्स को मत सुनिए।
बिल्कुल,
उसका एक साइड इफेक्ट ये जाहिर हो रहा है, कई लोग ऐसे मिलते हैं कि जब आप मोटिवेशनल स्पीकर को ही सुनते रहते हैं तो वो आपको एक अलग जन्नत दिखाता है,
अलग दुनिया।
अच्छा, अब उसके नेगेटिव्स आप नहीं देखते। किसी एक बड़े बिजनेसमैन के इंटरव्यू में उसने कहा कि होस्ट ने कहा कि अगर आप जिंदगी में किताब लिखें तो आप क्या लिखेंगे, सक्सेस पर क्या लिखेंगे। तो उसने बड़ी प्यारी बात की, उसने कहा कि अगर मैंने लिखा तो मेरा टॉपिक ये नहीं होगा कि मैं कामयाबी की 1000 सीढ़ियाँ इस पर किताब लिखूंगा, मैं नाकामी के 1000 असबाब पे लिखूंगा। ताकि अगर आप नाकामी के असबाब को पेशे नजर रखेंगे तो कामयाबी, तो बहुत लोग कलाम कर रहे हैं, तो आप जो है वो ज्यादा अच्छे कामयाब होने में आगे बढ़ सकेंगे। दूसरा, काश मैं सुन लेता, इस पर आज हमारा टॉपिक है एक, यानी हम मंच पर जितने बैठे उनसे भी रेलिवेंट होगा और पाकिस्तान की आबादी में अक्सर के साथ ये रेलिवेंट होगा, और वो है 40 ईयर्स के आसपास की हमारी उम्र। और इसको एक नाम भी दिया जाता है टॉपिक को, मिडिल एज क्राइसिस। 15 साल तक तो एक लाओबालीपन होता है, 15 से आप 30-35 साल जवान होते हैं, तजर्बात करते हैं, एनर्जीज आपकी बहुत हाई होती हैं, आप पैशनेट होते हैं, आपके अंदर जज्बा होता है, आप डेवलपिंग स्टोरी का एक हिस्सा होते हैं। 40 के बाद जाकर एक ट्विस्टिंग लाइफ आती है। पहले आप अकेले थे, अब आप फैमिली वाले हो गए, आपने 20 साल पहले कोई काम शुरू किया था, आज उस काम के प्लस माइनस के साथ आप किसी पोजिशन पर होंगे। आपने अगर एक आम एम्प्लॉय की हैसियत से जॉब स्टार्ट की थी तो 40 साल में आप मैनेजर लेवल पर होंगे या CEO लेवल पर होंगे, एक अच्छी
पीक ऑफ द लाइफ होता है।
अच्छा, अगर आप पहले फैमिली के 10 अफराद से इंट्रेक्शन में थे तो अब वो बढ़ते बढ़ते 15-20 साल में वो बच्चे बड़े हो गए, बड़े बूढ़े हो गए, तो अब आप 25-50 साल। तो यहाँ पर आकर कहा यह जाता है कि आप अपनी लाइफ को रिफ्रेश करते हैं। इसको मिडिल एज क्राइसिस भी कहते हैं। ये सबके साथ होगा और उसकी दो बातें मैं यहाँ पर डिस्कस करूंगा, चीजें तो बहुत है, लेकिन नंबर वन, 40 साल के बाद आपको अपनी जिंदगी के बहुत सारे फैसले गलत महसूस होना शुरू हो जाते हैं। आपके अंदर एक सोच आती है कि यार ये फैसला गलत था, काश ऐसा ना करता। अच्छा, उनमें दो तरह की चीजें होती हैं। बात चीजें वो होती हैं कि जो गलत नहीं होती उन्हें गलत नहीं समझना चाहिए। मैं एक ऐसे शख्स को मिला, उसने एक अच्छा इल्म हासिल किया जिसकी फजीलत भी है और उसकी बरकत भी है, और वो हासिल करने के बाद उसने जब 25-30 साल गुजारे तो बड़ा अफसुरदा सा और परेशान सा और रिग्रेट जो है ना वो अपनी लाइफ पे कर रहा था। तो मैंने कहा यार ये बताओ कि आज से 25 साल पहले जब आपने इस फील्ड को चॉइस किया था तो क्या समझ के किया था? उसने कहा मैंने ये समझा था कि इसमें फजीलत है, इसमें अजमत है, इसमें आखिरत है। तो मैंने कहा 35 साल के बाद वो सारे फजाइल ख़त्म हो गए? तो बोला नहीं। तो मैंने फिर अफसोस किस बात का, यानी उसका जहन चेंज हुआ। उसने कहा बात तो ठीक है। मैंने कहा उस वक्त जब आपने ये फील्ड चूज़ की थी तो आपके जहन में ये बात थी कि दुनियावी तौर पर फलां फलां मुझसे आगे बढ़ जाएगा? बोला हाँ। तो मैंने बोला इस चीज़ को एक्सेप्ट करने के बावजूद आपने ये फील्ड चूज़ की थी? बोला हाँ। मैंने कहा अब अफसोस काहे का? अच्छा, अब ये डिसीजंस गलत नहीं है, हमारी लाइफ के अंदर वो डिसीजंस हमें गलत लगने लगते हैं, तो वी हैव टू कैटेगराइज। हर बात पे ये नहीं होता कि काश मैं उस वक्त ये करता। भाई उस टाइम पर आप ये सोच ही नहीं सकते थे जो आप 40 साल पर सोच रहे हैं, और उसी एक्सपीरियंस की वजह से तो आपकी ये सोच डेवलप हुई है।
अब इस सोच से फायदा उठा के दूसरों की तंकीद करें।
अच्छा, एक तो ये है कि माजी को तजर्बा समझिए, अफसोस मत कीजिए। हाँ, जो गलत हो गया, जो गुनाह है, जाहिर है उस पर तो अफसोस है, किसी को आपने जुल्म किया, किसी, वो तो एक अलग चीज है ना, लेकिन नॉर्मली हर चीज ऐसी नहीं
होती। आपकी वही वाली बात है ना कि जब ये बल्ब ईजाद हो रहा था, जिस साइंसदान ने बल्ब ईजाद किया तो उसके शागिर्दों ने उसके साथ जो काम किया तो 1000 अटेम्प्ट्स किए उसने, और हर बार बल्ब जो है वो नहीं जलता था। तो शागिर्दों ने कहा कि 1000 बार अब तजर्बा हो चुका, खत्म करें, और ये तो फेलियर है। फेलियर नहीं है, हर एक नाकामी पर मुझे ये पता चलता गया कि अब इसके बगैर मैंने काम करना, और उसके बाद बल्ब ईजाद हो
नई चीज पर जा
तो बन जाना कि भाई हम हर मिस्टेक ही तो लर्निंग है ना
जी।
हर लॉस लर्निंग है, हर मिस्टेक लर्निंग है कि भाई अब नहीं करना। हाँ, बेवकूफ वो है जो बार बार कर रहा है,
बार बार
कहता है रिपीटेशन ऑफ मिस्टेक इज नॉट मिस्टेक इज ब्लंडर, वो बेवकूफी है।
तो एक
आप बात कर रहे थे,
आपने एनालाइज करना है कि काश मैं ये करता या ये ना करता, तो आपने इन दोनों चीजों को अलग करना है कि क्या ये चीज ने मेरे तजर्बे में इजाफा किया या क्या। नंबर 2, आफ्टर 40 ईयर्स आपको अगले 10-15-20 साल के लिए प्लानिंग करनी चाहिए पिछले तजुर्बात को देखते हुए. अच्छा, उसके अंदर एक दो चीज़ें बड़ी इंपॉर्टेंट हैं. ये चीज़ एक रियलिटी है जो हमें एक्सेप्ट कर लेनी चाहिए कि अब आपकी जो फिजिकल एनर्जी है वो वैसी नहीं रहेगी. तो अगर आप किसी ऐसे काम के अंदर हैं कि जहाँ पर फिजिकल एक्टिविटी ही अहम है, उसको आपको चेंज करना होगा. वरना क्या होगा कि वक्त गुजरता जाएगा, आपकी अहमियत कम होती जाएगी. अभी चंद दिन पहले एक शख्स से मुलाकात हुई, बड़ा पढ़ा लिखा, अच्छा था. तो मैंने कहा, हाँ भाई क्या कर रहे हो, बताया उसने. और अच्छा अचीवर है, यानी कि ऐसा नहीं है कि ज़िंदगी में नाकाम है, लेकिन वो मज़ीद कामयाबी हासिल करना चाहता था. तो 40 ईयर हो गई, तो कहने लगा अब मसला ये हो गया है कि जहाँ भी मैं CV देता हूँ ना, एज की वजह से मुझे रिजेक्ट कर देते हैं. तो उम्र के गुजरने के साथ अगर तो आप ऐसे काम में हैं कि जिसमें आपकी फिजिकल एनर्जी ज़्यादा चाहिए, तो आप उसको चेंज करें, वरना आप आजमाइश का शिकार होंगे. इसी तरह दूसरा ये होगा कि अब आप जो है वो पैसिव इनकम की तरफ जाएं. पैसिव इनकम मींस कि जिसमें आपकी प्रेजेंस कम हो और इनकम जनरेट हो. मिसाल के तौर पर दुनिया में तकरीबन हर बिजनेसमैन ही करता है, जब एक अच्छी खासी अमाउंट आ जाती है तो वो फिर प्रॉपर्टी में किसी ऐसी चीज़ में इन्वेस्ट करता है कि विदाउट बिजनेस उसको कुछ ना कुछ मिलता रहे. तो एनीथिंग, अच्छा ये इल्म के अंदर भी हो सकता है. मैं कई ऐसे टीचर्स को जानता हूँ, बड़े टीचर्स थे, बड़ा नाम था उनका, लेकिन वो पढ़ाने में ही मसरूफ रहे, इंस्टीट्यूट नहीं बनाया. अब एक उम्र के बाद उनके अंदर वो एनर्जी डाउन हो गई, पढ़ाने का मलका नहीं रहा, बीमार रहने लग गए,
आमदनी भी खत्म.
तो अब आमदनी जो है वो खत्म हो जाएगी. जाहिर है उसकी इतनी इनकम थी नहीं कि वो इतना इन्वेस्ट करके पैसिव इनकम की तरफ जाता. तो जो समझदार लोग होते हैं वो 40 के पास 15-20 साल में एक मार्केट में नाम हो गया तो वो एक इंस्टीट्यूट जैसे क्रिएट कर लिया. तो अब उसके अंदर आपकी फिजिकल प्रेजेंस 2-3 घंटे है, अब आप उसको खाली मैनेज कर रहे हैं और आपने टीचर्स हायर करके आप अपनी इनकम कर रहे हैं. तो आफ्टर 40 इयर्स यू हैव टू एनालाइज,
थिंक करना चाहिए. और इसमें भी मेरा ख्याल है समझदार लोगों से मशवरा करना चाहिए. अब इसको दुनियावी तौर पे तो सोचा, लेकिन अब वही जो यूसुफ भाई ने शेयर पढ़ा था कि इसमें फिर इबादत की तरफ भी, आखिरत की तरफ भी, कि यही वो दिन होते हैं आफ्टर 40 to 50, 55, 60. अल्लाह पाक जिनको सेहत दे, वो 60 के बाद भी बड़े तगड़े होते हैं, लेकिन हमारे वतन में तो 60 के बाद तो नॉर्मली ढल जाते हैं लोग. तो अब इसी में जो इबादतें रह गई हैं, अब मिसाल के तौर पे हज नहीं किया तो ये भी प्लानिंग हो. अगर हज फर्ज है तो हज तो पहले ही कर लेना चाहिए, लेकिन अगर करना भी है तो प्लानिंग कर ले. नफली हज की अल्लाह ने इस्तेआत दी है तो वो करे. यानी अगर ट्रैवल करना है दुनिया में तो वो बाकी है तो वो कर ले. यानी जो कुछ ऐसे काम है जो एनर्जी के साथ हो सकते हैं, तो बंदे के जहन में ये भी प्लानिंग होनी चाहिए कि ये काम कर ले. बाज़ औक़ात 55 साल के बाद बंदा किसी ऐसे मुल्क में अप्लाई कर रहा होता है जहाँ जनाब अगले 5 साल रहूंगा तो फिर पासपोर्ट मिलेगा, तो उसके बाद जाके करोगे क्या?
उस पासपोर्ट का
करना क्या है? मुझे अपने अब्बू का जुमला याद आया था, वालिद साहब की गालिबन 60 ईयर्स एज थी, तो हम वो शायद अमेरिका का या UK का वीजा अप्लाई कर रहे थे. मैंने कहा अब्बू 10 साल का मिल रहा, बोले मैं 10 साल का करूंगा क्या? मुझे बड़ा समझ आया उनकी बात यार, कि मैं अभी 2-3 साल ट्रैवल कर पाऊंगा, उसके बाद शायद इतने लॉन्ग ट्रैवल कर ही नहीं सकूं. उन्होंने नहीं लिया वीजा 10 साल का. तो ये वही वाली बात है कि आपकी अप्रोच होनी चाहिए. अच्छा, कुछ लोग इसको एग्री नहीं कर रहे होते, ये मानने के लिए तैयार नहीं होते कि मैं बूढ़ा हो जाऊंगा, ये मानने के लिए तैयार नहीं होते मैं मरूंगा. अरे बल्कि कई बात करो, क्या बार बार मरने की बातें करते हो? अकलमंद वो है जो मौत की भी तैयारी करे, आखिरत की तैयारी करे, ऐसी इन्वेस्टमेंट कर जाए जो सदका जारिया वाला काम हो और उसके लिए काम हो जाए. टाइम हमारा इस सेगमेंट का कंप्लीट हो गया, लेकिन शफात भाई कुछ भी नहीं बोले. शफात भाई आपकी जिंदगी भी यकीनन, बल्कि अब तो वेलफेयर के कामों के बाद तो मेरा ख्याल है आपको ऐसे नितने तजुर्बे होते हैं, आप मुझे बताते रहते हैं कि कैसे गरीब बनकर लोग आकर भी पीछे से मेहमान निकलते हैं, और कैसे कैसे लोग होते हैं जो बेचारे सफेदपोश होते हैं वो बता नहीं रहे होते. और फिर जब आप दुनिया में या पाकिस्तान के मुख्तलिफ इलाकों ट्रैवल करते हैं तो कोई आप भी एक बात इस हवाले से फरमाएं, फिर
हमारे पास तो आते ही दुख भरे ज्यादा.
हाँ ऐसे ही है, दास्तान ही दास्तान है इनके पास.
आज जो गुफ्तगू माशाल्लाह हमारे सारे ही इस्लामी भाइयों ने की, इसका थोड़ा सा मेरे ध्यान में एक कंक्लूड ये आ रहा है कि खुसूसन जो नौजवान तबका इस वक्त हमें सुन रहा है, वो अपने पास कुछ नाम नोट कर ले कि ये लोग जो मुझे कहते हैं और इनकी बात मुझे अच्छी नहीं लगती, तो पहले तो वो ये फैसला कर ले कि मेरे मुखलिस कौन है. उनके नाम लिख ले एक बार कि मेरा, मेरी माँ, मेरा बाप, मेरा बड़ा भाई, या मेरा फलां दोस्त, या मेरे फलां अंकल, ये मेरे मुखलिस हैं. आज तक मैंने देखा है कि इन्होंने जब भी कोई बात की मेरे भले की ही की है.
ब्यूटीफुल.
उनके नाम लिख ले और अपने आप से ये अहद कर ले कि अब जब ये मुझे कोई भी बात कहेंगे ना समझाने के लिए, मैं इनसे नाराज़ नहीं होऊंगा और मैं इनकी बात को इग्नोर भी नहीं करूंगा, और मैं इनकी बात को सुनूंगा, मानूंगा, इस पर अमल करूंगा. वरना देखा ही जाता है कि जब कोई अपना किसी को समझाता है, और नॉर्मली ये जो एज का बताया कि जो 20-25 साल 30 साल 35 साल वाली जो एज होती है, इसमें नॉर्मली ये सुनते नहीं हैं. उनको समझाया जाए तो उनको बुरा लग रहा होता है, लेकिन अगर ये फैसला कर लेना कि यार ये जो मुझे समझा रहे हैं ये मेरे मुखलिस हैं, ये मुझे जो कहेंगे मैंने इनकी बात माननी, उनके मशवरे से ही आगे चलना है, इंशाल्लाह कामयाब।
अच्छा, इसमें आई साहब आखिरी मैं चाहूँगा आपसे एक बात करना कि समझाने का भी तरीका होना चाहिए। ये चले माँ बाप से भी तो थोड़ी बात कर लेना, बच्चों को ही समझा रहे हैं। बाज़ औक़ात हम बात बड़ी अच्छी कर रहे होते हैं लेकिन हम कहते मैंने कह दिया ना नहीं करो, मुझे पता है किसका क्या नुकसान है। अगर यही बात बिठा के बेटा मैंने अपनी जिंदगी में एक काम किया, हमारे वालिद साहब को मैंने देखा, आपके साथ भी बुजुर्ग ऐसे होंगे जो अपनी जिंदगी का पूरा वाकया बताते थे, ऐसे नहीं कहते थे मत करो, वो पता मैं बताता हूँ क्यों मत करो, और जब वो पूरा सिनेरियो समझाते थे ना तो पूरी पिक्चर सामने आ जाती थी कि ये मना क्यों कर रहे हैं। तो मना करने का अंदाज भी देखिए रोकना तबीयत को अच्छा नहीं लगता। जवानी मेरी भी गुजरी है, आपकी भी गुजर रही है यूसुफ भाई, चलो यूसुफ भाई का जवान कह दिया सबको, बाकी तो सारे बुजुर्ग अपने आप की जरा शायद ले रहे थे, अब ये भी आने वाले हैं जवान की बुढ़ापे की उसमें मेहंदी।
अच्छा, यानी कि जो प्रोग्राम में आए पहले सोच कर आया,
सोच कर आया,
आज अमीन का मैसेज आया तो जरा सोच कर आया,
जिसको आज अमीन का मैसेज आया ना वो इस्तगफार शुरू कर दे,
असल में इसलिए हाथ में नहीं आ रहा
मेहंदी छोड़नी पड़ी।
मेरे एक दोस्त है उनको आपने आपकी तरफ से पैगाम के कहा मैं चला जाऊंगा तो लोग मुझे बुजुर्ग कहना शुरू करा, हालांकि वो मुझसे भी बड़ी उम्र के हैं। तो बहरहाल मतलब ये कि आप माने ना माने अब आ गई उम्र तो मानना पड़ेगा। तो बहरहाल ये जो है ना मेरा ख्याल है मेरे बुजुर्गों से, अम्मी अब्बू जो भी सुन रहे हैं, बुजुर्ग सुन रहे हैं, अंकल सुन रहे हैं, बड़े भाई सुन रहे हैं, देखिए नौजवान आप भी रहे हैं, हमें उस वक्त बुरा लगता है जब कोई रोकता है, लेकिन अगर समझा के रोका जाए प्यार से और उसकी वजह बताई जाए। अगर नबी पाक का एक वाक्या इशारा था, नर्स कर देता हूं क्योंकि वक्त काफी हो गया, कॉल्स भी हैं, कि प्यारे आका अलैहिस्सलाम की बारगाह में एक शख्स आया था ना और आकर उसने एक बुरे काम की इजाजत चाही थी, नबी पाक डायरेक्ट फरमा देते कि मना है, नाजायज है, हराम है। कितने प्यारे अंदाज में उसको समझाया कि अगर ये काम तुम्हारी वालदा के साथ कोई करे, बहन के साथ करे, खाला के, वो सब चीजों में मना करता रहा, यानी दिल में बिठा दी ना बात, उसको डायरेक्ट मना करना भी नबी पाक फरमा सकते थे। सुभान अल्लाह, ये तरबियत मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से हम सब सीखें। अगर वाकई किसी को बचाना है ना, तो कहते ना वो बहुत प्यारा जुमला अमीर अहले सुन्नत से कुछ इस तरह का सुना था कि अगर आपके घर में आग लगी हुई हो तो अपने बच्चे को कैसे निकालोगे, क्या फजर की नमाज के लिए इस तरह उठाते हो? कहते नहीं उठता है, क्योंकि वो तो जहन्नम की आग है ना, अगर नहीं पड़ेगा नमाज और अल्लाह ना करे अल्लाह नाराज हो गया। तो इसी तरह अगर आप वाकई खैर खाएं, आप चाहते हैं मेरा भाई मेरा दोस्त ये नुकसान ना करे, तो प्यार मोहब्बत हाथ जोड़ के यार प्लीज मत करो, मैं भुगत चुका हूं, तो अगले को फिर समझ आएगा कि यार इतना मुझे इल्तिजा क्यों कर रहा है, ये मुझे बचाना चाह रहा है। इस प्यार से जब आप समझाएंगे तो इंशाल्लाह जबरदस्त हो जाएगा।
आपकी गुफ्तगू से मैं एक चीज याद आ,
जरूर जरूर जरूर,
जो प्रोग्राम जो आपने किया ना, काश मैं सुन लेता, तो शायद आपको एक प्रोग्राम करना चाहिए काश वो सुन लेता। तो वो सुन लेता तो क्यों नहीं सुना उसने, इसकी भी वजह होती है। वो एक कोई थे बड़ी पोस्ट के फौजी अफसर थे या कोई किसी डिपार्टमेंट के थे, तो फर्स्ट क्लास ट्रेन में इनकी टिकट थी, तो उसमें जब ये पहुंचे स्टेशन तो फर्स्ट क्लास में कोई ग्रुप आ गया था और उसने सीटों पर कब्जा और काफ़ी शोर शराबा हो रहा था। तो उनके लोगों ने कहा कि सर मसला हो गया, वहाँ पर काफ़ी मसला है, ट्रेन का भी चलने का टाइम है, आप प्रॉब्लम में रहेंगे, तो हमारे पास फर्स्ट क्लास के अलावा एक थर्ड क्लास की भी टिकट है, वहाँ बर्थ भी है, आप ऐसा करें वहाँ चले जाएं, तो वहाँ बैठ के जब आप सफ़र करेंगे ना तो आपका सफ़र रिलैक्स हो जाएगा, यहाँ काफ़ी उलझन रह जाएगी आपकी। उन्होंने कहा चलो ठीक है। अच्छा, ट्रेन का उसी दौर वो दौर वही था, तो खैर वो थर्ड क्लास में जाके बैठ गए, तो उनका जो कंपाउंड था तो उसमें सारे यंगस्टर्स को बैठे थे। अच्छा, जैसे ट्रेन चली तो बहस कर रहे थे, वो कोई इलेक्शन के दिन थे, दोनों पार्टियों पे बहस हो रही थी कि ये जीतेगा तो वो जीतेगा तो ये जीतेगा। अच्छा, ये अपना अखबार निकाल के पढ़ रहे थे, पढ़े लिखे लग रहे थे, तो नौजवानों में से किसी ने कहा कि यार हम इतनी बहस कर रहे हैं, ये जो बैठे ना हम इनसे मशवरा करते तो ये बताएंगे कि भाई कौन जीतेगा। अच्छा, उनसे जब पूछा तो उन्होंने अपने ज़रा पढ़े लिखे अंदाज में कुछ ज़्यादा समझा दिया। अच्छा, उस पर बहस छिड़ गई, यहाँ तक कि वो लड़कों ने उसको मारा,
अल्लाह,
अब मार के कपड़े वपड़े भी फाड़ दिए और ये सारा करके वो हंगामा हो गया, तो ट्रेन रोकी और उनको बड़ी मुश्किलों से कहीं उतारा। अब वो जो इनके जो दीगर अफसरान थे उनको पता चला, वो पहुँचे और बड़ी मुश्किलों से उनको उठा उठा कर लाया। तो सर क्या प्रॉब्लम क्या थी, क्या फरमाएंगे ये जो वाकया हुआ था? क्या बस एक ही जुमला कहूँगा, ये फर्स्ट क्लास की बातें थर्ड क्लास में नहीं करनी
चाहिए। क्या बात है, मेरा ख्याल है अब सिलसिला वाइंड अप कर देना चाहिए।
दूसरा अब्दुल हबीब भाई का भी है ना कि अगर फर्स्ट क्लास की गुंजाइश है तो उसी में सफर करें।
कॉल दीजिएगा जरा।
तो माशाल्लाह प्रोग्राम काश मैं सुन लेता। तो इसमें मेरा एक सवाल ये है कि बाज़ लोग जो होते हैं माशाल्लाह सखी होते हैं, सदका खैरात करते रहते हैं और अल्लाह ताला उनको नवाजता रहता है, और कुछ लोग जो है हाथ जो है ना तंग रखते हैं अपना, हालांकि उनके बड़ों ने वालदा ने वालिद ने कहा होता है बेटा सदका खैरात किया करो, लेकिन वो करते नहीं है, तंग रखते हैं। तो होता भी है कि वो इसी तरह रहते हैं, یعنی وہ بھی تنگ ہی رہتے ہیں. پھر ایک موقع آتا ہے وہ کہتے ہیں کاش کہ میں بھی جو ہے اللہ تعالیٰ کی راہ میں مال دیتا رہتا, کچھ کرتا رہتا, تو اللہ اس کی برکت سے مجھے بھی ترقی سے نوازتا. تو آپ اس بارے میں کیا رہنمائی فرماتے ہیں؟
مفتی قاسم صاحب نے سراۃ الجنان میں, تفسیر قرآن سراۃ الجنان میں ایک بہت خوبصورت بات لکھی کہ اگر پوری دنیا کے مالداروں کا سروے کیا جائے تو ان مالداروں کے بارے میں یہ پتا چلتا ہے کہ اکثر ان میں کہیں نہ کہیں چیریٹی, اگر مسلمان ہیں تو صدقہ خیرات کر رہے ہوتے ہیں اور اس کا انہیں بدل مل رہا ہوتا ہے. اور پوری دنیا کے اگر غریبوں کا سروے کیا جائے تو اکثر ان میں وہ ہوتے ہیں جو صدقہ خیرات نہیں کرتے, وہ سمجھتے ہیں ہم تو پہلے ہی غریب ہیں, تو پھر وہ غریب ہی رہ جاتے ہیں. غربت سے نکلنا ہے نا تو اس کا طریقہ یہی ہے کہ وہ اللہ کی راہ میں خرچ کرنا شروع کرے, وہ اللہ سے کہتے ہیں نا کاروبار کرے, پھر دیکھے کیسے برکتیں ملتی ہیں. تو یہ بعد میں پچھتانے سے بہتر ہے آج سے شروع کر دیں. نتیجہ آپ کے سامنے, جو سخی ہیں ان کا مال کم ہوتا ہی نہیں ہے, ملٹی پلائی ہو ہی رہا ہوتا ہے.